نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير دم ذریعہ علاج. ہم اس میں جادو کے علاج کے متعلق کچھ دعائیں سیکھ رہے ہیں. ان دعاؤں کے دو حصے تھے. ایک وہ تھے کہ جن کو جادو کا اثر ہونے سے پہلے مانگنا ہے, وہ ہو چکی. اب ہم کر رہے ہیں کہ اگر کسی کو اپنے یا کسی دوسرے کے اوپر کسی اثر کی کیفیت محسوس ہو, کوئی انیوژل چیز محسوس ہوتی ہے, تو وہ پھر کیا کرے. تو الحمدللہ اس میں ہم 8 دعائیں سیکھ چکے ہیں. آج ہم نویں دعا پہ کریں گے, پیج نمبر 17 17. پہلا بالکل شروع میں آپ میرے ساتھ دہرائیں گے. اور یہاں ایک چھوٹی سی بات بتا دوں کہ یہ جو دعا ہے یہاں تو ہم اس کو دعا پہ کریں, لیکن آپ کو یہ کتابوں میں جبرائیل علیہ السلام کے دم کی نام سے بھی ملے گی. یعنی ایک دفعہ نبی صلی اللہ علیہ وسلم بیمار ہو گئے تھے. ہوتے ہیں انسان بیمار, نیک بھی ہوتے ہیں بد بھی ہوتے ہیں, لیکن علاج کے طریقے فرق ہوتے ہیں اور اظہار کا طریقہ بھی فرق ہوتا ہے. تو یہ جو ابھی ہم پڑھنے لگے ہیں, آپ کہہ لیجئے کہ اس کی خاص خوبی کہ ایک فرشتے کی زبان سے اللہ تعالیٰ نے یہ نبی کے اوپر کہلوائی اور آج ہم تک پہنچ گئی. تو آئیے پڑھتے ہیں. بسم اللہ بسم اللہ ارقیقہ ارقیقہ. آپ دیکھ رہے ہیں کہ ایک ہی لفظ میں دونوں قاف آ رہے ہیں نا, قا اور کا. تو اگر آپ اس کو ایسے پڑھتے ہیں ارقیقہ تو ٹھیک پڑھا, یا آپ اس کو پڑھتے ہیں ارقیقہ, نہیں, یہاں آپ فرق محسوس کریں گے اور آپ کو تجوید کے سیشن کو اٹینڈ کرنے کی اہمیت سمجھ آئے گی. تو یہاں قاف اور کاف کا اتنا مائنیوٹ سا فرق ہے کہ اگر میں آپ کو بتاؤں تو معنی ہی بدل جائیں گے. تو کیا پڑھیں گے ہم, اب آپ کو بتانے کے لیے میں تھوڑا سا رک رک کے بول رہی ہوں. ار قی کا قی کا قا کا قا کا, یعنی دونوں کا فرق اتنا ہلکا سا ہے کہ شروع میں خود کو بھی نہیں پتا چلتا. ٹھیک ہے, تو پڑھتے ہیں. ار قی کا من کلی شیء یؤذی کا ومن شری کل نفس او عین حاسد اللہ یشفیک. بسم اللہ ارقیک. دہراتے ہیں ایک بار کیونکہ اس میں تھوڑے سے الفاظ ایسے ہیں جن کو پریکٹس کی ضرورت ہے. بسم اللہ ارقیک من کل شیء یؤذیک ومن شر کل نفس او عین حاسد اللہ یشفیک. بسم اللہ ارقیک. اب اس کا لفظی ترجمہ لکھیے گا. آپ کو آج اس میں سے ایک لفظ ملے گا جو خوشی ہوگی جب سنتے ہیں, لیکن اس دعا میں آپ اس کو بھی پہچان نہیں پا رہے ہوں گے. تو لکھتے ہیں بسم اللہ, سات نام اللہ کے. بسم اللہ سات نام اللہ کے. ارقیقہ, میں رقیہ کرتا ہوں تم پر. اب یہ میں نے جان کے پڑھا کیونکہ لفظ رقیہ ہے, اس میں بہت معروف لفظ ہے. آج کل لوگ اس کے بارے میں کافی زیادہ کیوریس ہیں. اور یہاں اس کا معنی کیا ہے, اب میں اردو میں بولوں گی. رقیہ اصل میں عربی کا ہی لفظ تھا, لیکن یہ ترجمہ میں نے آپ کو تھوڑا سا شعور دلانے کے لیے کیا کہ اس لفظ میں ارقیقہ میں رقیہ ہے, لیکن اردو میں اس کا ترجمہ کیا ہوگا. میں دم کرتا ہوں تجھ کو. من سے کلی ہر شیئن چیز, یؤذیک جو تکلیف دے تجھ کو, ومن شری اور شر سے, کلی نفسن ہر نفس کے, او یا عینن آنکھ یا نگاہ, حاسدن حسد کرنے والے کی, اللہ اللہ یشفیک شفا دے تجھ کو. بسم اللہ سات نام اللہ کے. ارقیقہ, میں تجھے دم کرتا ہوں. پورا ایک سٹریچ میں اس کا ترجمہ کیا ہے کہ میں اللہ کے نام سے دم کرتا ہوں. تجھے تکلیف دینے والی ہر چیز سے، ہر انسان یا حسد کرنے والی نظر کے شر سے۔ اللہ تجھے شفا دے، میں اللہ تعالیٰ کے نام سے تجھے دم کرتا ہوں۔ بہت ہی خوبصورت دعا ہے، تھوڑا سا ہم اس کے اوپر غور و فکر کرتے ہیں تاکہ جب ہم اس کو پڑھیں تو ہم اس کی خوبصورتی کو محسوس کریں۔ سب سے پہلا لفظ کیا ہے؟ بسم اللہ۔ یہ وہ لفظ ہے جس سے اللہ کا قرآن شروع ہوتا ہے، اور نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ہر وہ کام جو بسم اللہ سے شروع ہو اس میں اللہ کی طرف سے برکت ہوتی ہے، اور بلکہ اس کے اپوزٹ بھی آپ کی روایت ملتی ہے کہ ہر وہ کام جو بسم اللہ کے بغیر شروع کیا جائے وہ ابتر ہے۔ اور ابتر عربی زبان میں کہتے ہیں جڑ کٹے کو۔ یہ وہی لفظ ہے جو سورت کوثر میں آتا ہے، ان نشانیہ کا حول ابتر۔ کیا مطلب؟ کہ جڑ کٹ جائے گی، یعنی وہ فلرش نہیں کرے گا۔ کتنے کام ہم زندگی میں شروع کرتے ہیں پھر وہ کہاں جاتے ہیں؟ ادھورے منصوبے، جس کو آپ کہہ لیجئے کہ وہ ڈریمز جو کبھی ٹرو نہ ہوئے، یہ اللہ کے نام کے نہ ہونے کی وجہ سے ہوتا ہے۔ بعض دفعہ انسان جس بات میں آ کر، بعض دفعہ ایموشنلی، بعض دفعہ کسی کو دیکھ کر کوئی نیکی کا کام شروع کرتا ہے، لیکن اگر آپ چاہتے ہیں کہ وہ کام آگے بڑھے پھیلے تو اس میں اللہ کا نام ڈالیے۔ چاہے وہ کام دنیا کا ہے، چاہے وہ دین کا ہے، اللہ کے لیے کریں، اللہ کی دیوی گائیڈ لائن میں کریں تو وہ کام بڑھے گا۔ جی، امام مالک نے ایک کتاب لکھی تھی، موتا، میم واؤ تو الف۔ تو جب وہ کتاب بہت معروف ہوئی تو بہت سارے لوگوں نے اس کی نقل میں اور کتابیں لکھی، ان کے نام میں بھی کہیں نہ کہیں موتا لگایا۔ تو امام مالک کے پاس یہ بات پہنچی کہ آپ کو پتہ ہے لوگوں نے آپ کی کتاب جیسی نام رکھ کے اور کتابیں لکھنی شروع کر دی ہیں، یعنی ان کو وارن کیا کہ کاپی ہے۔ تو انہوں نے کہا ڈونٹ وری، یعنی اپنی زبان میں کہنے لگے کوئی بات نہیں، ما کان للہ بقیہ، جو کام اللہ کے لیے کوئی کرے گا وہی بچے گا۔ اور آج یہ بات ان کی 100% سچ ہے۔ آج صرف ایک ہی موتا ہے مارکیٹ میں جس کو موتا امام مالک کہتے ہیں۔ دوسروں نے کوشش تو کی لیکن وہ سٹینڈرڈ نہیں بنا سکے تو وہ کام ختم ہو گیا۔ تو جس چیز میں اللہ کا نام آئے گا نا، اور یاد رکھیے کہ میں آپ اس کو کہتے ہیں قرآن پڑھنے سے پہلے اللہ کا نام، سورہ فاتحہ پڑھنے سے پہلے اللہ کا نام، 113 آیتیں پڑھیں تو اللہ کا نام۔ ہم بسم اللہ کو کہاں سوچتے ہیں؟ قرآن پڑھنے سے پہلے، کھانا کھانے سے پہلے، اور کیا سوچتے ہیں؟ گھر سے نکلتے ہوئے بسم اللہ ہی توکل۔ تو ہم نے اس بسم اللہ کو 2-3-4 دعاؤں کے ساتھ یا کچھ کاموں کے ساتھ جوڑا ہوا ہے، حالانکہ بسم اللہ بندے مومن کی صبح سے لے کے رات کے ہر کام کے اندر ہوگا۔ بسم اللہ کے ہر کام سے پہلے، خوشی، شادی، غم، رشتہ، منگنی، بیاہ، آپ اپنی زندگی، کھانا بنانے لگے ہیں، کیا کر رہے ہیں، کیا کروں، یعنی اللہ کی طرف سے ایک برکت ڈل جاتی ہے اس کام میں، اور پھر وہ کام کبھی نافرمانی سے نہیں ہوتا۔ اور بسم اللہ پڑھنے کا ایک فائدہ یہ بھی ہوتا ہے کہ بندہ غلط کاموں سے رک جاتا ہے۔ یہ نہیں ہے کہ بسم اللہ ہی تھپڑ مارنے لگی ہوں، بسم اللہ ہی میں کسی کو کی غیبت کرنے لگی ہوں۔ تو مجھے وہ تفسیر کے کچھ پوائنٹ یاد آ گئے جو ہم نے ایک سال کی تفسیر کے شروع میں بسم اللہ کی تفسیر میں کیے تھے۔ تو آج صبح بھی میں سن رہی تھی تو اس میں تعوذ اور بسم اللہ کی تفسیر تھی، تو میں یہ سوچ رہی تھی کہ اتنی بڑی یہ چیز ہے بسم اللہ کہ اگر میری آپ کی زندگی میں شامل ہو جائے تو کسی کو ہمارے اندر کوئی انٹرفیئر کرنے کی ضرورت ہی نہ ہو۔ تو لہٰذا بسم اللہ، ایک ایمان والے کا اللہ کے ساتھ تعلق ہی اصل میں اس کی کامیابی کی دلیل ہوتا ہے۔ آپ کیا کرنے گئے تھے؟ علاج کرنے گئے تھے، آپ نے دیکھا کسی کے اوپر کوئی اثر ہے یا انیوژل چیز ہے تو آپ شروع کرتے ہیں بسم اللہ سے، بس یہیں سے بات شروع ہو جاتی ہے۔ اگر آپ نے لفظ اللہ کو پہچان لیا، اللہ کے الہ ہونے کو، اس کی وہ 6 صفات کو جو الہ کے لفظ میں آتی ہیں، تو آدھی بیماری تو انشاءاللہ وہیں ٹھیک ہو جائے گی۔ پھر آپ دیکھیں لفظ ہے ارقیقہ، میں رقیہ کرتا ہوں۔ یہ جو لفظ رقیہ ہے نا، اصل میں اس کو پھونکنے کو کہتے ہیں، بلو کرنا انگلش میں کہتے ہیں نا، یہ فیلنگ جو آتی ہے نا ساؤنڈ، یہ ہے رقیہ۔ اور یہ اس کا ایک بس سمپل طریقہ سے ہوتا ہے کہ بس کوئی بھی چیز ہے اس کو ہلکا سا بلو کر دینا۔ ہمارے یہاں اس کے جو مختلف طریقے ہیں پیچھے بات کر چکے ہیں، پانی پہ پڑ پینا اور لوگوں کے منہ پہ پھونکے مارنا، یا بالکل اپنی کاربن ڈائی آکسائڈ اس کو دینا، اس کی اجازت نہیں ہے۔ بس ایک ہلکا سا فیلنگ لا کر تصور میں کر کے بس ایسا۔ اب یہ بھی نہیں کہ پوری بھوک اس کو پہنچے، پوری ہوا اس کو جائے، مراد یہ ہے کہ میں اللہ کے نام پر تجھے دم کرتا ہوں، من کل شعین، ہر چیز سے۔ کون سی چیز؟ یوزی کا۔ امیجن کریں، بلکہ یہاں آپ سوچا کریں جب یہ دعائیں پڑھیں تو سوچا کریں کیا کیا چیز مجھے تکلیف دیتی ہے، کون سی چیزیں ہیں؟ آپ دیکھیں، ہم تو کہتے ہیں کھٹا کھا لیں تو گلا خراب ہو جاتا ہے، برف کھا لیں تو ہمیں کھانسی ہو جاتی ہے، और बहुत ज़्यादा नट्स खा लें तो गर्मी हो जाती है। यानी आप देखें, हर वो चीज़ जिसमें खैर है वो भी बंदे को तकलीफ़ देती है। वही खाना आप रोज़ खाते हैं तो आपको खैर मिलती है, और वही खाने का लुकमा बाज़ दफ़ा आपके गले की बजाय आपके सांस की नाली में जाता है तो मौत का ज़रिया बनता है। उछू लग जाता है पानी पीते हुए और आपका सांस रुकने लगता है। तो हर चीज़ में एक ही वक्त में खैर का भी पहलू होता है और शर का भी पहलू होता है। जिन सिस्टर को हम देखने गए कल भी उनके घर दर्श था, तो जब वो पहले दिन मैं थी तो वो बहुत ऐसे कराह रही थी, तो मैंने उन्हें कहा कि आप इनको कुछ दिया। कहती डॉक्टर्स मना करते हैं। जो उनकी बेटी ने बताया कि अब हम उनको अगर पानी की एक चम्मच उनके मुंह में डालते हैं ना तो वो भी उनको तकलीफ देती है, कि वो उनके अंदर नीचे नहीं जा रही तो मुंह में इधर कहीं कुछ कोई जो प्रॉब्लम है तो वो उससे करके वापस आ जाती है। तो मुझे उस दिन एहसास हुआ कि हम तो घटा घट ग्लासों के ग्लास पी जाते हैं, यही पानी तकलीफ देने लग जाता है। तो ये अल्लाह की कुदरत है, किस चीज में खैर डाले किस चीज में शर डाले। तो लिहाजा आप क्या कहते हैं, मिन कुल्ली शय यूजी का, फर्श पे आप चलते हैं आपने खुद मोज़ेक लगवाया, आपने खुद इतना खूबसूरत स्लिपरी फ्लोर बनाया, उसी पे पाँव अटकेगा और पाँव की हड्डी टूटने का डर है। वही जूते जो आपके मेरे पाँव का तहफ़ होते हैं, वही जूते बाज़ दफ़ा हमारे मोज का जरिया बनते हैं। तो हर चीज में शर है। हम अल्लाह से कहते हैं कि अल्लाह जो तूने हमें दे दिए ना उसमें खैर दे। गाड़ी आप चलाते हैं खैर है ना, अल्लाह ना करे अगर गाड़ी का हादसा हो जाए तो वो बंदा ज्यादा इंजर्ड होगा या पैदल चलने वाले को ज्यादा खतरे हैं। आप इमेजिन करें जितनी दुनिया की कोई बड़ी ब्लेसिंग या नेमत है ना हमारे पास, उतना ही ज्यादा उसके खतरे ज्यादा है। मसलन गाड़ी में बैठेंगे ना तो फायदा है, लेकिन हादसा होगा तो हो सकता है कि आपको चोट लगे लेकिन थोड़ी कम लगे, बात समझ गए। लेकिन अगर जहाज का फायदा ज्यादा है, लेकिन अगर अल्लाह ना करे जहाज क्रैश हो तो आपकी हड्डी भी नहीं बचेगी। ये समझाना चाह रही हूँ, जितनी बड़ी नेमत उतना बड़ा शर। पैदल चलने वाले तो बच ही जाते हैं, गाड़ियों और ट्रेनों के अंदर बैठने वाले हादसों का शिकार हो जाते हैं। ठीक है, तो लिहाजा हर चीज का शर। औलाद खैर है ना, इसमें भी शर आ जाता है। हर नेमत जहमत बन जाती है कब, जब वो अल्लाह के नाम से खाली होती है। इसलिए जरूरत है इस बात की कि हर वक्त इंसान अपनी नेमतों को देखे और अल्लाह से ये कहे कि अल्लाह मेरे लिए इसको खैर का जरिया बना, शर का ना बना। हत्ता कि बारिश खैर की जरिया है ना, तो जब बारिश बहुत ज्यादा होती थी तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम क्या दुआ मांगा करते थे, अल्लाहुम्मा सय्यिबन नाफिया, कि अल्लाह नफे वाली बारिश करना। फिर बारिश हुई, इतनी बारिश हुई, एक जुमे को साहबा ने फरमाइश की तो अल्लाह के नबी ने ये दुआ की, बहुत ही बारिश हुई बहुत ही बारिश हुई, कि अगले जुमे को फिर उन्होंने आकर कहा कि अल्लाह के नबी अब दुआ करें कि बारिश ना आए क्योंकि अब इसकी वजह से तुम्हारे घर गिरने लग गए हैं। तो फिर अल्लाह के नबी ने फिर वो दुआ की कि अल्लाह हम पे नहीं बल्कि इर्द गिर्द की वादियों पे बरसा। तो जिंदगी में हर खैर के अंदर शर मौजूद है। फिर इसी तरह आगे फरमाया, वमिन शर्रि कुल्लि नफ्सिन, हर नफ्स के शर से। अब मुझे बताइए कि किस किस नफ्स का शर होता है इंसान के साथ। सबसे पहले तो हर इंसान का अपना शर होता है। आपको पता है कि हम सब के ऊपर दो शैतान मुसल्लत, एक वो इब्लीस जो ओवरऑल एक लीडर है और वही असाइन करता है, वो कॉमनली हर एक के ऊपर है। दूसरा हम सब के अपने साथ लगा हुआ हमजात, जिसको हमजात कहते हैं ना, हर बंदे का एक इंडिविजुअल शैतान होता है। अल्लाह के नबी ने फरमाया कि तुम में से हर एक के साथ शैतान भी है और फरिश्ता भी है। शैतान उसको बुराई का हुक्म देता है और फरिश्ता उसको नेकी का हुक्म देता है। साहबा ने फौरन पूछा कि अल्लाह के नबी आपके ऊपर भी शैतान है मुसल्लत। कहा मेरे ऊपर भी है, लेकिन मेरा शैतान मुसलमान हो चुका है और वह अब मुझे बुराई का हुक्म नहीं देता। ये कब होता है, जब आप एक काम अच्छा करते हैं ना तो आप फील करते हैं कि आपके अंदर दूसरा अच्छा काम करने की एनर्जी आती है। क्या ऐसा है, आप एक दिन की क्लास ले लें पूरे दिल के साथ विदाउट एनी डिस्ट्रैक्शन, अगली क्लास के लिए इंतजार लग जाएगा, कब होगी क्या होगा कितनी देर रह गई कब निकलूं, है कि नहीं। ये एनर्जी जो एक दिन की क्लास से आपको मिली थी ना, ये असल में वो फरिश्ते की आपसे खुश होने की दलील है। खुश हो जाता है वो, आपको बार बार याद कराता है जल्दी करो उठ जाओ देर हो गई है देर हो रही है देर ना हो फटाफट करो, क्योंकि आपने अच्छी बात मानी। अल्लाह के नबी ने भी यही बात फरमाई कि जब एक इंसान शैतान उसको बुरे काम का हुक्म देता है, अगर इंसान उसकी बात मानकर एक दिन वो बुराई कर लेता है ना तो शैतान बड़ा खुश होता है। तो शैतान जब खुश होता है ना तो उस बंदे के अंदर बुराई का दाहिया पैदा हो जाता है, फिर अगली बुराई भी आसान हो जाती है। कहते हैं ना शराब के हर घूंट में से एक और घूंट सार उठा के कहते हैं मुझे भी पियो, एक बुराई करेंगे ना अगली बुराई खुद ही आसान हो जाएगी। इसी तरह अच्छा काम करेंगे तो फरिश्ता दोस्त बनेगा, वो अगले दिन खुद ही आपको फजर के लिए उठा देगा। तो मेरी आपकी चॉइस है कि मैं अपने लिए नेकियां आसान करवाऊं या गुनाह आसान कराऊं। اگر ہم میں سے کسی کو بھی نیکی مشکل لگتی ہے نا تو یہ دعا پڑھا کریں کہ اللہ میرے اپنے نفس سے بچا. ابھی تو ہم یہ دعا کر رہے ہیں نا, لیکن آپ کو پتا کہ اپنے نفس کے شر سے کتنی دعائیں جو اللہ کے نبی مانگتے تھے. کوئی خطبہ ایسا نہیں تھا جس کو شروع کرتے اور اللہ کے نبی یہ نہ کہتے کہ نعوذ بک من شرور انفسنا, کہ اللہ ہم اپنے نفس کی شرارتوں سے پناہ مانگتے. حضرت عائشہ نے پوچھا کہ انسان کا نفس بھی شرارت کرتا ہے؟ عائشہ ہاں. پھر آپ نے ایک موقع پہ کہا کہ ہم پناہ مانگتے شیطانوں اور جنوں سے, تو کہا کیا انسانوں میں بھی جن ہوتے ہیں, انسانوں میں بھی شیطان ہوتے ہیں؟ کہا ہاں, وہ بلکہ جنوں کے شیطانوں سے زیادہ اسٹرانگ ہوتے ہیں. تو یہ ساری چیزیں میرے آپ کے لیے کیا بتاتی ہیں کہ ہم سب ان چیزوں کو دیکھیں اور محسوس کریں کہ کس طریقے سے اللہ تعالیٰ نے ہمیں مختلف فتنوں میں رکھا ہے. اور نفس کا شر جو ہے سب سے بڑا ہوتا ہے, اس کے بعد باقی راستے کھل جاتے ہیں. پھر دوسری چیز, او عین حاسد, حسد والی نگاہ سے بچا. یہ بھی بہت ہی خوبصورت بات ہے جو ہم سب کے لیے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, کلو ذی نعمت محسود, کلو ہر ذی نعمت نعمت والا محسود حسد کیا جاتا ہے. یعنی یہ ایک یونیورسل فیکٹ ہے, جس کو کوئی نعمت زیادہ ملتی ہے نا اسے حسد کرنے والے بھی زیادہ ہوتے ہیں. حضرت یوسف کو خوبصورتی ملی, باپ کی محبت ملی, اعلی اخلاق ملا, بھائیوں کا حسد شروع ہو گیا. اور سب سے برا حسد علم کا حسد ہوتا ہے. نبی صلی اللہ علیہ وسلم سے جو مدینہ کے بنی اسرائیلیوں کا حسد تھا, اس کو تو قرآن نے کھول کے بیان کر دیا کہ وہ آ کے نبی صلی اللہ علیہ وسلم کو تاڑتے تھے, آنکھوں سے کچھ لاتے تھے, کہتے تھے کہ آپ کو تھوڑا سا پزل کریں, آپ یہ کیا باتیں کرتے, کبھی رائے نہ کہتے, کبھی سوال الٹے سیدھے پوچھتے. تو اللہ تعالیٰ کہتے ہیں کہ حاسد کی نظر سے بچانے کے لیے. آج جتنا ڈسپلے کلچر ہے, میں اس کو پھر کہوں گی کہ آج کا کلچر ڈسپلے کلچر ہے. نعمت اللہ کی بندوں کے پاس شروع سے تھی. ابو بکر کے پاس دولت بڑی تھی, عبد الرحمن کے پاس دولت بڑی تھی, اور خوبصورتی بھی بہت تھی لوگوں کے پاس, لیکن چونکہ ڈسپلے نہیں تھا نا, تو لوگوں کو نہیں پتا چلتا تھا کہ کیا لوگوں کے پاس ہے کیا نہیں. آج بس کسی کو کڑوی نہ لگ جائے بات کہ آج اتنا ہے نہیں ہے جتنا دکھاتے ہیں. قرضوں کے بوجھ میں لدے ہوئے, چاہے قسطوں سے جان جا رہی ہے, لیکن لوگوں کو دیکھ کے ہمیں ایسے لگتا ہے کہ ہم کوئی نواب خاندان سے تعلق رکھتے ہیں. اور خاص طور پہ پھر جب ہماری خوشیوں کے موقع اور ہمارا ڈسپلے آتا ہے, اس دن بھی نظریں لگتی ہیں. میں پورے یقین اور شعور سے کہہ سکتی ہوں کہ آج مسلمانوں کی جو شادیاں ٹوٹتی ہیں نا, جو ڈائیورس ریشو ہے یا جو کرائسس ہے, اس کی بہت ساری اور وجوہات میں ایک وجہ یہ ہے کہ شادی پہ نظر لگ جاتی ہے, حسد ہو جاتا ہے, رکاوٹ آتی ہے. اگر آپ خوش ہیں اس دن تو 10 لوگ ناراض ہو کے جاتے ہیں. آپ بڑے اپنے آپ میں خوش ہیں کہ آج نہیں, اگر بیٹے کی شادی پہ یہ نہیں کرنا تو کب کرنا ہے, تو کئی آہیں بھر کے بھی تو جاتے ہیں نا جو نہیں کر سکتے. آپ کی بیٹی کو ایسا سرخاب قبر مل گیا تو باقی بیٹیوں والے وہاں سے حسد والی نظروں سے جاتے ہیں کہ ہماری بیٹیوں کے رشتے کیوں نہیں ہوئے. تو جتنا نعمتوں کو کور کریں, چھپائیں, اپنے تک رکھیں, فم ابھی نعمت ربی کا فحدث, بس اتنا ہی کافی ہے. جو نعمت اللہ نے دی اس کو بیان کرو, تحدیث نعمت کرو, اور وہ تحدیث نعمت دوسروں کو جلا کے نہیں ہوتی. کتنا چھچور پانا ہے, اور آپ دیکھیں کتنا ایک بندے کا چھوٹا پانا ہے کہ دوسروں کو جلائے اور خوش ہو. دیکھیں گے میرے کپڑے تو پھر تو بس چھپ ہی ہو جائیں گے, انگلی جو ہے دانتوں تلے ہی دب جائے گی. کیا دوسرے کو جلا کر خوش ہونا ہے؟ کبھی دیکھے ذرا, ابھی نہیں بتانا, اینڈ پہ دکھائیں گے سب کو. اصل میں جب نعمتوں کو ہم دکھاتے تو ہم یہ نہیں کہہ رہے ہوتے کہ یہ نعمت ہے دیکھو, ہم کہتے ذرا ان کی بھی دیکھو, چپ ہو گئی تھی, آگے سے بول ہی نہیں سکی, آنکھیں کھل گئیں. تو ہم خود کہتے ہیں آؤ ہم پہ حسد کرو. ریئلی ایک ہے آپ کا اپنے رب کی نعمتوں کو لینا دینا. اللہ نے بچے دیے, گھر دیے, مال دیے, انجوائے کرے, کھائے پیئے. لیکن وہ بڑوں کی ایک بات آج ہم نے بھلائی, اور اس کی وجہ سے اس کے کتنے فتنے آگے کہ چادر دیکھ کر پاؤں پھیلاؤ. سنی بھی یہ بات آپ لوگوں نے؟ پہلے دور میں یہ لوگ کہتے تھے, یہ بستر پہ جا کے تو آپ کو یاد آ جاتی ہوگی, لیکن ہمیں آج پورے لائف سٹائل میں یہ چیز نہیں ملتی. چادریں تو ہماری کہاں سے کٹی ہوئی ہیں, ہمارے تو پاؤں کیا, ہمارے تو آدھے آدھے جسم باہر ہیں ان چادروں سے. پلے نہیں تیلا تے کر دی میلا میلا, مرتے ہیں تو کوئی دولت تھوڑی چھوڑ کے جاتے ہیں, قرضے چھوڑ کے جاتے ہیں, لیکن باہر ہمارے نام کتنی بڑی پلیٹ لگی ہوئی ہے, کسرے پھلا اور بہتے گلے بیت اور بہتے گل. تو یہ ساری چیزیں حسد کو پروموٹ کرتی ہیں. اللہ تعالیٰ ہم سب کو بچا کے رکھے. پھر اس کے بعد اللہ یشفی کا, اللہ تجھے شفا دے. کتنا پیارا سا لفظ ہے, چھوٹی سی بات ہے, بس اللہ آپ کو شفا دے دے. بسم اللہ یرقیکا, میں اللہ کے نام پر تجھے دم کرتی ہوں. پچھلی دعا کو اگر آپ اس سے ریلیٹ کریں نا, تو ہم نے دیکھا تھا تقریباً 13-14 نام تھے اللہ تعالیٰ کے, یعنی نیمز اور ایٹریبیوٹس. और इसमें अगर आप नोट करें ना तो सिर्फ एक ही नाम है। बिल्कुल मुझे कुल औजु बि रब्बिन नास और फलक का तकाबुल दिख रहा है। उधर तीन सिफात अल्लाह की, कुल औजु रब्बिन नास, मलिक इन नास, इलाह इन नास, अल्लाह इलाह, फिर मालिक और फिर रब। जबकि सूरत फलक में क्या, कुल औजु बि रब्बिल फलक, बस एक नाम है अल्लाह का और उसके बाद तीन चीजों से पनाह ली हुई है। तो ये कुरान का हुसन है, अल्लाह का एक नाम भी बहुत बड़ा है। और अल्लाह ताला का जो असली नाम है ना वो अल्लाह ही है, जिससे फिर बाकी सारे नाम आते हैं। तो अब आप देखिए कि आप इसको उर्दू में पढ़ें तो आप कहते हैं कि क्या मांगा हमने, इसमें तो कोई मुश्किल लफ्ज भी नहीं थे और इसमें तो कोई ऐसी चीजें भी नहीं हमें दिखी। लेकिन अल्लाह के नाम के साथ ये सिंपल सी दुआ मांगना भी बाज दफा इंसान को बहुत बड़ी बड़ी तकलीफों से बचा देता है। ठीक है, अब शऊर के साथ सब मिलके मांगते हैं। मैं भी बोलती हूँ, मेरे साथ साथ ही पढ़ते जाए। बिस्मिल्लाही अरकीका मिन कुल्ली शैइन युज़ीका व मिन शर्री कुल्ली नफ्सिन औ ऐनिन हासिदिन अल्लाहु यश्फीका बिस्मिल्लाही अरकीका। अब आप अपने साथ जो बैठे हुए ना साथी, उनकी नियत करें, उनको तसव्वुर में लाएं और उनके लिए ये दुआ मांगे। ठीक है, जैसे आप इनके लिए मांगे, ये इनके लिए मांगे, आप एक दूसरे के लिए ये दुआ ऊंची आवाज से मांगे, और क्या पता कि यहाँ बैठे बैठे कई बीमारियां दूर हो जाए। मांगिए शाबाश। कुछ इफाका महसूस हो रहा है एक दूसरे की भूखों से? अल्हम्दुलिल्लाह। देखिए आसान सा इलाज है ना, तो अपने लिए भी मांग सकते, अपने लिए चलिए एक दफा मांगे, वो अपने ऊपर भी दम कर सकते हैं, आपको पता ना। अपनी नियत करके ऊंची आवाज से पढ़े। चलिए अल्हम्दुलिल्लाह, इतने काफी है। मैं चाहती हूँ कि आपको एक एक की दुआ करवाऊं ताकि आप याद करें। ये पिछली 9 दुआएं याद हो गई हैं, 8 आज नवी की है ना, और जब बीच में वीकेंड आता है तो उसमें सारी दुआओं को बीच से रिवाइज किया करें। आज देखिए ना हमारी 9 हो गई हैं, और मैं अभी देख के आपको बताती हूँ, 2 रह गई हैं सिर्फ इस चैप्टर की, 11 टोटल है। उसके बाद नजरे बद शुरू हो जाएगी ना। अल्हम्दुलिल्लाह, चलिए जी यहाँ पे ये तो पूरा हुआ। जी सवाल है कोई पूछिए। खुद को ही कह ले मैं तुझको करती हूँ। हाँ जी ऐसे ही पढ़ ले, मैं समझ गई ना। यानी इनका सवाल यह है कि अगर मैं अपने लिए करना हो तो क्या हम लफ्ज बदलेंगे? अब हर एक को तो नहीं पता ना का मानी तू और मेरा मानी या है, तो बेहतर है आप इसको अपने आप को कहे कि फुला मैं तुझे दम करती हूँ। और हमारे असलाफ ऐसे ही करते थे, अपने आप को मुखातिब किया करते थे। ठीक, ये भी कर सकते हैं। आपके पास नहीं है कोई शर्त, जैसे आपके बच्चे हैं वट एवर कोई, तो बस दुआ है। देखिए मैंने आपको पहले भी समझाने की कोशिश की है कि ये कोई जंतर मंतर नहीं होता, और ये कोई ये नहीं है कि फलां बाबा जी ने फूक मारनी। आज तो मैंने देखा है, सुना है, बल्कि देखा नहीं है कि लोग टीवी से फूके मरवाते हैं, फोन कर करके लोगों से बुजुर्गों को कहते हैं, फिर वो फूक मारते हैं, फिर वो इस्तखारे करते हैं। तो ये दुआ एक बड़ा जिंदा ताल्लुक है। आप अपनी फीलिंग्स के साथ कह रहे हैं कि अल्लाह फलां को अपनी हिफाजत में दे दे, आप वो उस तक फूक गई नहीं गई, आपका ताल्लुक चूके अल्लाह ताला से, और आपको पता है कि अल्लाह ताला को पता चल गया। ठीक है, तो आप दूसरे के लिए कर सकते हैं, उस तक बात जाए ना जाए, दुआ तो है ही है ना, कुछ तो मिलेगा ना इंशाल्लाह। ठीक है, क्लियर है। चलिए अल्हम्दुलिल्लाह।